नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल पौष महिनाको 6 गते आइतबार, पौष कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार डिसेम्बर 21 तारीक सन् 2025, नेपाल सम्बत 1146। राष्ट्रिय सहमति भए ई भोटिङ, यो भनाई संचार मन्त्रीको हो। गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनैतिक सहमति भए कम लगानीमै ई भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। कम्प्यूटर एसोसिएशन नेपाल महासंघ क्यानले हिजो ललितपुरमा आयोजना गरेको क्यान बीटूबी समिट 2025 सम्बोधन गर्नुहुँदै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दवाब दिनुपर्ने खाँचो औल्याउनुभयो। संचार मन्त्री खरेलले भन्नुभयो, सूचना प्रविधिको युगमा पनि अरबौं रकम खर्च गरेर मतपत्र छापेर मतदान गराएर नाम्लो लगाएर दुई दिन बोकेर ल्याउनु पर्ने बाध्यता छ। सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दवाब दिनुपर्ने अवस्था छ। राष्ट्रिय सहमति भए ई भोटिङ, संचार मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यता अन्नपूर्णले भन्ने ई भोटिङ नहुने भयो, ईभीएम भोटिङ पनि बदर, मतको ग्राफ बढ्दै शीर्षकमा मुख्य खबर छापेको छ। फागुन 21 गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका मतदाताका लागि ई भोटिङको व्यवस्था गर्न सकिने सुझाव सरकार र निर्वाचन आयोगलाई दिइयो। इन्टरनेटको माध्यम मार्फत एक क्लिकमै आफूले रोजेको उम्मेद्वारलाई मतदान गर्न सकिने विज्ञले सुझाव दिए, तर विदेशमा रहेका मतदाताका लागि ई भोटिङ त परै जाओस्, स्वदेशमै रहेका मतदाताका लागि विद्युतीय मेसिन ईभीएम भोटिङ गराउने व्यवस्था भएन, जबकि मतपत्रमा मतदान गराउँदा हरेक निर्वाचनमा मत बदरको संख्या बढ़दै गएको छ। मत बदर हुँदा के पर्छ असर, उपशीर्षकमा अन्नपूर्ण लेख्छ। मत बदर हुनु सामान्य त्रुटि होइन, यो प्रणाली राजनीति र चेतनाको संयुक्त कमजोरी हो। यसलाई समयमै सम्बोधन नगर्ने हो भने लोकतन्त्र क्रमशः कमजोर बन्दै जान्छ। बदर मत घटाउनु भनेको जनताको आवाज बलियो बनाउनु हो। जनमत कमजोर हुन्छ जब ठूलो संख्यामा मत बदर हुन्छ, त्यसले जनताको वास्तविक चाहना संसद र सरकारमा प्रतिविम्बित हुँदैन, कम मत पाएको उम्मेद्वार पनि निर्वाचित हुन सक्छ। धेरै मत बदर भएको निर्वाचनमा निर्वाचित प्रतिनिधिको वैधानिकता र जनआधार कमजोर देखिन्छ, यसले शासनप्रति विश्वास घटाउँछ, लोकतान्त्रिक प्रक्रिया कार्यान्वयनमा बाधा उत्पन्न हुन्छ। बदर मतले भोट हालेर के फाइदा भन्ने भावना मतदातामा जन्माउँछ, यसले भविष्यमा मतदान दर घटाउने जोखिम बढ़ाउँछ, लोकतान्त्रिकरणमै अवरोध खड़ा गर्छ र कम जनसमर्थनमा बनेको सरकार निर्णय गर्न कमजोर हुन्छ, यसले विवाद र अस्थिरता निम्त्याउन सक्छ। बदर मत घटाउने उपाय, उपशीर्षकमा पुनः अन्नपूर्ण लेख्छ। विद्यालयदेखि समुदायसम्म व्यावहारिक मतदान अभ्यास सहित मतदाता शिक्षा आवश्यक छ, स्थानीय भाषाको प्रयोग अनिवार्य हुनुपर्छ। मतपत्रको डिजाइन सरल, स्पष्ट र फरक फरक रंगमा हुनुपर्छ, मिल्दो जुल्दो चिन्ह हटाइनुपर्छ। कुनै पनि उम्मेद्वार वा मन नपरेमा वैधानिक रूपमा असन्तुष्टि जनाउने विकल्प दिनु आवश्यक छ, यसका लागि मौजूदा निर्वाचन कानून संशोधन गर्नुपर्छ। दलहरूले मतदाता शिक्षालाई आफ्नो लोकतान्त्रिक कर्तव्यका रूपमा लिनुपर्छ र शान्त सहज वातावरण, स्पष्ट सूचना र दीर्घकालमा प्रविधिको सुरक्षित प्रयोगले बदर मत घटाउन सक्छ। भन्ने ई भोटिङ नहुने भयो, ईभीएम भोटिङ पनि बदर मतको ग्राफ बढ्दै, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। प्रहरीले माग्यो अघिल्लो चुनावका भन्दा धेरै निर्वाचन प्रहरी 140,000 भर्ती गर्नुपर्ने प्रस्ताव गृहमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। प्रहरीले 21 फागुनमा तोकिएको निर्वाचन सुरक्षार्थ 140,000 निर्वाचन प्रहरी भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको छ। यो संख्या 2079 निर्वाचनको भन्दा 4,000 धेरै हो। त्यति बेला 136,000 म्यादी प्रहरी भर्ना गरिएको थियो। अहिले नाम रूपान्तरण गरेर निर्वाचन प्रहरीका रूपमा भर्ना गर्न लागेको हो। यस पटक सुरक्षा चुनौती बढ़ेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या थप्नुपर्ने नेपाल प्रहरीको निचोड़ रहेको छ। सुरक्षा चुनौती विश्लेषण गरेर निर्वाचन प्रहरीको संख्या निर्धारण गरेका छौं। अभिनारायण काफले प्रहरी प्रवक्ताको भनाई हो यो। अझै पनि मतदान केन्द्रको संख्या निर्धारण भइसकेको छैन। विगतको भन्दा 1,000 जति केन्द्र थपिने आयोगको कुरा छ। सोही अनुसार हामीले पनि सुरक्षा चुनौती विश्लेषण गरेर निर्वाचन प्रहरीको संख्या निर्धारण गरेका छौं। उहाँले भन्नुभयो, हालसम्म 140,000 युवा भर्ना लिनुपर्ने विषयमा छलफल चलिरहेको छ। प्रहरीले माग्यो अघिल्लो चुनावको भन्दा धेरै निर्वाचन प्रहरी 140,000 भर्ती गर्नुपर्ने प्रस्ताव गृहमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। अदालत गएको एमाले भन्छ राष्ट्रपतिबाटै प्रतिनिधि सभा पुनः स्थापना हुनुपर्छ। कान्तिपुरले खबर बनाएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध परेका दर्जनौ रिट अदालतमा विचाराधीन रहेकै अवस्थामा एमाले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने माग अघि सारेको छ। तत्कालीन मुख्य सचेतक महेश बर्तौला मार्फत एमाले राष्ट्रपतिबाट प्रतिनिधि सभा पुनस्थापना हुनुपर्ने भन्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट 2062-63 भएको संसद पुनर्स्थापनाको नजिरलाई समेत अघि सारेको छ। अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य तत्कालीन मुख्य सचेतक बर्तौलाले हिजो सार्वजनिक गर्नुभएको विचार पार्टी नेतृत्वकै परामर्शमा आएको संस्थागत धारणा रहेको बताउनुभयो। तत्कालीन मुख्य सचेतकबाट जारी भएको वक्तव्य पार्टीको आधिकारिक धारणा हो। उहाँले भन्नुभयो, राष्ट्रपतिले आफ्नो कदम सच्याएर गर्नुहुन्छ वा अदालतबाट हुन्छ, हाम्रो मुख्य एजेण्डा प्रतिनिधि सभा पुनस्थापना नै हो भन्ने भनाई अध्यक्ष ज्यूको छ। उहाँले भन्नुभयो, अदालत गएको एमाले भन्छ राष्ट्रपतिबाटै प्रतिनिधि सभा पुनस्थापना हुनुपर्छ। कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। यता एकता सभाबाट नेकपाको सन्देश, निर्वाचन सारिए देश गम्भीर राजनीतिक दुर्घटनामा पर्छ, नयाँ पत्रिकाले खबर बनाएको छ। दुई ठूला दल कांग्रेस र एमाले संसद पुनर्स्थापनाको तयारीमा लागिरहेका बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाले 21 फागुनमा निर्वाचन नभए देश गम्भीर राजनैतिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ। हिजो बागमती प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका शीर्ष नेताहरूले कसैले निर्वाचन धकेल्ने वा बिथोल्ने षड्यन्त्र गरे त्यसको सशक्त प्रतिवाद गर्ने बताउनु भएको छ। एकता सभाबाट नेकपाको सन्देश, निर्वाचन सारिए देश गम्भीर राजनैतिक दुर्घटनामा पर्छ, नयाँ पत्रिकाले प्राथमिकताका साथ खबर छापेको छ। नयाँ पत्रिकाले नै अग्रपृष्ठमा आक्रामक अभियानमा रवि, चितवनबाट दिए चेतावनी, जनविद्रोहलाई नजिस्क्याउन संसद बिउत्याउने दुस्साहस नगर्नु शीर्षक दिँदै खबर छापेको छ। न्यायिक आदेशबाट थुनामुक्त भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका अध्यक्ष रवि लामिछानेले तीव्र राजनीतिक अभियान शुरू गर्नुभएको छ। पक्राउ परेको 8 महिनापछि शुक्रबार भैरवाबाट रिहा हुनुभएका उहाँ हिजो चितवन र काठमाण्डुका राजनीतिक गतिविधिमा सक्रिय बन्नुभयो। पार्टीको मूल नेतृत्वको कमाण्ड पुनः सम्हाल्दै उहाँले संगठनलाई प्रत्यक्ष नेतृत्व गर्दै हुनुहुन्छ। आक्रामक अभियानमा रवि, चितवनबाट दिए चेतावनी, जनविद्रोहलाई नजिस्क्याउनु, संसद बिउत्याउने दुस्साहस नगर्नु नयाँ पत्रिकाको अग्रपृष्ठको शीर्षक हो। पछिल्लो पाँच महिनामा 4% बढ़्यो अमेरिकी डलर शीर्षकमा कारोबारको मुख्य खबर रहेको छ। अमेरिका र भारतबीचको भन्सार विवादका कारण अमेरिकी डलरसँग भारतीय रूपियाँ कमजोर हुँदा त्यसको प्रभाव नेपालमा पनि परेको छ। भारतीय सरकारले पछिल्ला केही दिनदेखि डलरसँग भारू कमजोर हुँदा पनि त्यसलाई रोक्ने कुनै नीतिगत व्यवस्था गरेको छैन। भारतमा डलरको माग बढ़ेको छ। त्यस अनुसार आपूर्तिका लागि भारतीय सरकारले नयाँ नीति अगाडि सारेको छैन। यही कारण केही दिनदेखि डलरसँग भारू अवमूल्यन भइरहेको छ। नेपालले धेरै वर्षदेखि भारतीय रूपियाँसँग स्थिर विनिमय दरको नीति लिएको छ। यही कारण अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन वा अधिमूल्यन दुवै हुँदा त्यसको कारण भारू बन्ने गर्छ। डलरसँग भारू कमजोर भए नेपाली रूपियाँ पनि कमजोर हुन्छ र बलियो हुँदा त्यसै अनुसार नेपाली रूपियाँ पनि बलियो हुन्छ। पछिल्ला दिनमा अमेरिका र भारतबीचको भन्सार विवादले भारू कमजोर हुँदा नेपाली मुद्रा पनि अनाहकमा कमजोर बन्दै आएको छ। यसको मार मुलुक र सर्वसाधारण नागरिकले खेपेका छन्। पछिल्लो पाँच महिनामा 4% बढ़्यो अमेरिकी डलर। कारोबारको मुख्य समाचार हो यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 22.5 अर्ब ऋणको किस्ता तिर्नै सकस शीर्षकमा नागरिकले खबर छापेको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लिएको ऋण सावा ब्याजको किस्ता तिर्न सकेको छैन। नियमित उडान भरेर आउने आमदानीले ऋण तिर्ने योजनासहित निर्माण गरिएको पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान हुन नसके पनि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले ऋणको किस्ता तिर्न नसकेको हो। क्यानले अर्थ मन्त्रालय मार्फत दुई किस्तामा वार्षिक 10,60,56,922 युआन अहिलेको सटही दर अनुसार 2.17 अर्ब रूपियाँ तिर्नुपर्ने भए पनि ऋणको ब्याज तिर्न सकेन। सरकारको जमानतमा क्यानले चीनको एक्जिम ब्याङ्कबाट 1,337.74 मिलियन चिनिया युआन तत्कालीन सटही दर अनुसार करिब 22.50 अर्ब रूपियाँ ऋण लिने गरी 2072 सालमा सम्झौता भएको थियो। अहिलेको सटही दर अनुसार 28.25 अर्ब रूपियाँ हुन आउँछ। क्यानका अनुसार पोखरा विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन विमानस्थलको कमाईबाट ऋण तिर्न नसकेको हो। ऋण लिएर निर्माण गरिएको पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै 5 पूर्व मन्त्री क्यानका महानिर्देशक प्रदीप अधिकारी सहित 55 जना विरूद्ध 8.26 अर्ब 73 लाख रूपियाँ बिगो दावी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 22.5 अर्ब ऋणको किस्ता तिर्नै सकस नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। अस्तव्यस्त हेटौडा खोइ फैसला शीर्षकमा राजधानीको मुख्य समाचार प्रकाशित छ। हेटौडा उपमहानगरपालिकाको बजार क्षेत्रका राजमार्ग क्षेत्रका सड़क 25 गज विस्तार विरूद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार सुनवाई भएन। अबको सुनवाई कहिले भन्ने समेत टुंगो छैन। यससँगै सर्वोच्चको फैसला कुरेर केही आश पालेर बसेकाहरू फेरि कतिन्जेल कुर्नुपर्ने भन्नेमा बिलखबन्दमा परेका छन्। न्यायाधीश द्वय तिल प्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएपछि सड़कको शुभ समाचार प्रतीक्षा गरिरहेकामा थप पीड़ा भएको सरकारवालाले बताएका छन्। अस्त व्यस्त हेटौडा खोइ फैसला राजधानीको मुख्य समाचारको शीर्षक हो यो। फोहोर नपाउँदा बन्द भयो 22 करोड़को बायोग्यास प्लान्ट शीर्षकमा कारोबारको अग्र पृष्ठमा खबर प्रकाशित छ। घोराई उपमहानगरपालिका 16 गरुवा गाउँमा निर्माण गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थ नपाउँदा बन्द भएको छ। करिब 22 करोड़ रूपियाँ खर्च गरेर 3 वर्ष अघि सञ्चालनमा आएको प्लान्ट पर्याप्त फोहोर नपाउँदा 2 महिना अघिदेखि बन्द भएको हो। फोहोरलाई मोहोर बदल्ने घोराही उपमहानगरपालिकाको योजना अनुसार 2075 स्थापना भएको बायोग्यास प्लान्ट 2078 चैत्र 19 गते उद्घाटन भएको थियो। परीक्षणका रूपमा गल्ने फोहोरबाट ग्यास उत्पादन गरेर उपभोक्ताको घर घरसम्म पुर्याउने काम गरे पनि पर्याप्त मात्रामा फोहोर नपाउँदा प्लान्ट बन्द गर्नु परेको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो। फोहोर नपाउँदा बन्द भयो 22 करोड़को बायोग्यास प्लान्ट। कारोबारको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। पहुँचका आधारमा विकास शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। आवश्यकताका आधारमा नभई पहुँचका आधारमा विकास निर्माणको योजना सञ्चालन हुँदा अहिले स्थानीय तहमा भौतिक पूर्वाधारको विकास असन्तुलित हुँदै गएको छ। पहुँच पुगेका स्थानीय तहमा विकासका योजना कार्यान्वयन नै गर्न नसकिने गरी सञ्चालन भएका छन् भने पहुँच नपुगेका स्थानीय तहमा विकास निर्माणको कामै ठप्प भएका छन्। पहुँच विहीन स्थानीय तहमा संचालित विकासको योजना पनि अधुरा र अलपत्र पर्दै गएका छन्। कतिपय स्थानीय तहमा विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ। पहुँचका आधारमा विकास गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। गाउँ गाउँमा रोहिंग्या शरणार्थी, मधेसमा बढ़दो सुरक्षा चुनौती शीर्षकमा अन्नपूर्णले खबर प्रकाशित गरेको छ। मधेसका शहर बजार र गाउँघरमा अहिले भिन्दै खालको भेषभूषा र बुझ्न समेत अप्ठ्यारो हुने भाषामा कुराकानी गर्ने थुप्रै अपरिचित व्यक्तिहरूको आवागमन बढ़ेको छ। पर्सा, सिराहा, धनुषा, महोत्तरी, रौतहट लगायत मधेसका अधिकांश जिल्लामा रोहिंग्या शरणार्थी हजारौंको संख्यामा प्रवेश गरेपछि यसले सर्वसाधारण माझ असुरक्षाको वातावरण सृजना गरेको छ। गाउँ गाउँमा रोहिंग्या शरणार्थी, मधेसमा बढ़दो सुरक्षा चुनौती अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। बाल विजयीकर्ताको चापले थिचिएको सुधार गृह शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छ। विराटनगर 3 स्थित बाल सुधार गृहको जम्मा क्षमता हो 50 जना। सुधार गृहमा हाल 254 जना बाल विज्ञायीकर्ता राखिएका छन्। क्षमता भन्दा 5 गुणा बढ़ी बाल विज्ञायीकर्तालाई एउटै संरचनामा राख्नुपर्दा सुधार गृहको दैनिकी अस्तव्यस्त छ। आवास सुरक्षा, पुनर्स्थापना, मनोसामाजिक परामर्शदेखि आधारभूत सरसफाई सम्मका विषय गम्भीर समस्याका रूपमा देखा परेका छन्। अदालतको आदेश र फैसला अनुसार कानूनी विवादमा मुछिएका बालकलाई सुधार गृहमा राख्ने गरिन्छ। बाल विज्ञायीकर्ताको चापले थिचिएको सुधार गृह अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। मधेसको शिक्षा र स्वास्थ्यमा भारतको 2.5 अर्ब अनुदान शीर्षकमा अन्नपूर्णले अर्थ पृष्ठमा खबर छापेको छ। मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्र सहित विभिन्न परियोजनामा भारत सरकारले 2.5 अर्ब भन्दा बढ़ीको अनुदान दिएको छ। भारतीय महावाणिज्य दूतावास वीरगंजबाट प्राप्त तथ्याङ्क अनुसार भारत सरकारद्वारा हालसम्म मधेसका 86 योजनाहरूलाई स्वीकृत गरिएको छ, जसमा प्रत्येक योजनाहरूको लागत 3 करोड़ 50 लाख नेपाली रूपियाँ रहेको छ। यस अनुपातमा समग्र योजनामा 2.58 अर्ब भन्दा बढ़ी रकमको लगानी गरिएको छ। मधेसको शिक्षा र स्वास्थ्यमा भारतको 2.5 अर्ब अनुदान अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। आयल निगम धनगढ़ी डिपो स्थानान्तरण 2 वर्षसम्म पनि जग्गा प्राप्ति भएन, नागरिकको अर्थपृष्ठमा खबर छ। धनगढ़ीको घना बस्ती बीचमा रहेको नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरण गर्न जग्गा खोजी कार्यको दुई वर्ष बितिसक्दा समेत जग्गा प्राप्ति हुन सकेको छैन। आयल निगम धनगढ़ी डिपो स्थानान्तरण दुई वर्षसम्म पनि जग्गा प्राप्ति भएन। नागरिकले अर्थपृष्ठमा खबर छापेको छ र वायु प्रदूषणले दक्षिण एशियाको जीडीपीमा 10% क्षति शीर्षकमा नेपाल समाचार पत्रको भित्री पृष्ठमा खबर छ। दक्षिण एशियाको मैदान र हिमाली क्षेत्रमा फैलिएको वायु प्रदूषणले स्वास्थ्य र उत्पादकत्वमा ठूलो क्षति पुर्याइरहेको विश्व ब्यांकको प्रतिवेदनमा उल्लेख छ। विश्व ब्यांकका अनुसार यो क्षेत्रका करिब 1 अर्ब मानिसले अस्वस्थ हावा श्वास फेरिरहेका छन् जसका कारण प्रत्येक वर्ष करिब 10 लाख मानिसहरूको अकाल मृत्यु हुने गरेको छ। आर्थिक क्षति क्षेत्रीय जीडीपीको करिब 10% श्रम उत्पादकत्व घटाउने स्वास्थ्य खर्च बढ़ाउने र मानव पूँजी घटाउने अनुमान गरिएको छ। वायु प्रदूषणले दक्षिण एशियाको जीडीपीमा 10% क्षति नेपाल समाचार पत्रले भित्री पृष्ठमा खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।